रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
कर्णालीलाई अर्गानिक प्रदेश बनाउने बारे मन्त्रालयले सुझाव संकलन थाल्यो। पकेट क्षेत्र बनाएर काम थाल्नुपर्नेमा सरकारवालाहरूको जोड।
सद्भाव र शुभकामना साटासाट गरी फागु पर्व आज तराईमा धुमधामका साथ मनाइँदै होलीको नाममा विकृति बढेको गुनासो।
चोरी सिकारी नियन्त्रण युवा जागरणको राष्ट्रिय सम्मेलन यही 19 गते कोहलपुरमा हुने। दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा कञ्चनपुरमा एकजना पक्राउ।
र मैदान हिलो भएपछि नेपाल र हङकङ बीचको खेल। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट विश्वबन्धु रोकाए र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने योजना हचुवाको भरमा पूरा नहुने भन्दै पकेट एरिया बनाएर जानुपर्नेमा सरकारवालाहरूले सुझाव दिएका छन्। सिङ्गो प्रदेशलाई नै एकैपटक अर्गानिक प्रदेश बनाउने भनेर नहुने भन्दै उनीहरूले आवश्यक अध्ययन र अनुसन्धान गरेर मात्रै अर्गानिक प्रदेश बनाउन काम सुरु गर्नुपर्ने सुझाव दिएका हुन्। कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश निर्माणका लागि भूमि कृषि तथा सहकारी मन्त्रालयले वीरेन्द्रनगरमा गरेको सुझाव संकलनका सहभागीहरूले यस्तो सुझाव दिएका हुन्। सुर्खेतका तरकारी व्यवसायी प्रबल साईले अर्गानिक प्रदेश बनाउने भनेर मात्रै नहुने भन्दै लगानी गरेपछि आमदानी हुने नहुने विषयमा मन्त्रालयले सोच्नुपर्ने बताउनुभयो। यस्तै गणेश साईले अब विद्यालयकै पाठ्यक्रममा तरकारीमा रासायनिक झोलको प्रयोग गर्दा हुने बेफाइदाका विषयहरू समावेश गर्नुपर्ने जोड दिनुभयो। भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीलाई अर्गानिक प्रदेश निर्माण गर्नु नयाँ बाटो खन्नु सरह भएको भन्दै सरकारको योजनामा कृषकहरूको सहयोग चाहिने बताउनुभयो।
हामी सक्छौँ भन्ने कुरामा विश्वास गर्छौँ, त्यसैले तपाईँहरूको साथ सहयोग निरन्तर भइरहेको छ भने हामीले कृषि सेक्टरमा मात्रै होइन, के अरे सहकारीको कुरा मात्रै होइन, समग्र कर्णालीलाई विकास गराउने कुरामा कर्णालीको संयुक्तको निम्ति नयाँ ढङ्गले अगाडि बढ्न सक्छौँ भन्ने विश्वास आत्मविश्वास हामीमा छ। तपाईँहरूको साथ सहयोग गरिरहनेछ र विज्ञ साथीहरूको पनि।
मन्त्री केसीले खाद्यान्न र तरकारी उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने, विषादी प्रयोगमा निषेध गर्ने, बाहिरबाट आउने विषादयुक्त तरकारीलाई प्रतिबन्ध लगाउने तयारी गरिएको बताउनुभयो। उहाँले यसलाई पुरै कार्यान्वयनमा ल्याउन समय लाग्ने भए पनि आधार तय गर्दै विषादीमुक्त प्रदेश बनाएरै छाड्ने प्रतिबद्धता जनाउनु भएको छ। यस्तै मन्त्रालयले कर्णालीको रैथाने बालीको संरक्षण, व्यावसायिक खेती प्रणालीको प्रोत्साहन गर्नका लागि पनि आफूहरू लागिपर्ने मन्त्री केसीको भनाइ छ।
चुनौतीहरू छन् त्यसलाई अर्ग्यानिकमा लिने चुनौतीहरू छन्, त्यसलाई हामीले कस्तो सोचौँला भन्नुहोला भने अब हामी कार्यक्रम बनाउँदैछौँ, त्यो कारणले यो सुझावहरू लिन खोजेका हो। अब यसलाई नमुना खडा गर्दै जाने, त्यहाँ हामीले अर्ग्यानिक पूर्ण रूपमा अर्ग्यानिक गराउन साँच्चीकै त्यसलाई फलदायी गराउने के गर्ने जुम्लाबाट सुरु जे भएको त्यसलाई नमुना के बनाउँदै यहाँ पनि जस्तो कुनै गाउँपालिकाबाट सुरु गर्ने हो कि कुनै जिल्लाहरूबाट सुरु गर्ने हो कि एकैचोटि हामीले अर्ग्यानिक बनाउन कारण यो उहाँ तपाईँहरू सबैले भने जस्तै चुनौतीपूर्ण कुरा छ, तर कर्मश सुरु गर्दाखेरि सम्भव छ भन्ने हामीलाई लागेको छ।
प्रदेशलाई अर्गानिक बनाउनका लागि हरेक क्षेत्रसँग सल्लाह र सुझाव लिएर सम्भाव्य अध्ययन गरेर काम सुरु गरिएको मन्त्रालयले जनाएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रशान्ति वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले ज्येष्ठ नागरिकलाई फलफूल, कम्बल र नगद प्रदान गर्नुभएको छ। ज्येष्ठ नागरिकसँग होली पर्वको खुसी साटासाट गर्न वृद्धाश्रम पुग्नुभएका शाहीले उनीहरूको अधिकार तथा भौतिक सुरक्षाको लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाउनु भयो। मुख्यमन्त्री साईले 70 वर्ष माथिका 10 जना ज्येष्ठ नागरिकलाई जनही 1,000 नगद र 1-1 वटा कम्बल वितरण गर्नुभएको प्रशान्त वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो। मुख्यमन्त्री साई आश्रममा स्थापित अक्षय कोषमा र 5,005 तिरेर आजीवन सदस्य समेत बन्नु भएको छ। 2054 सालमा स्थापना भएको आश्रममा हाल 500 30 आजीवन सदस्य र 45 लाख रकम अक्षय कोषमा जम्मा भएको अक्षय कोष स्थापना समितिका संयोजक भद्र भण्डारीले बताउनुभयो। आश्रममा सुर्खेत, दैलेख, कालीकोट, हुम्ला, जुम्ला, अछाम र सिन्धुपाल्चोका गरी 10 जना ज्येष्ठ नागरिकहरू रहेका छन्। 5 कठामा जमिन रहेको ठाउँमा आफ्नै 8 कोटी भवन र 300 जना अट्ने क्षमताको भवन विकासका लागि प्रदेश सरकारमा माग पत्र पेश गरिएको अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ।
रङ्गहरूको पर्व होली आज तराईका जिल्लाहरूमा रङ अबिर र लोलाखेली हर्ष उल्लासपूर्वक मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेको होली पर्व पहिलो दिन पहाडी र दोस्रो दिन तराईका क्षेत्रहरूमा विशेष हर्ष उल्लासका पूर्वक मनाइन्छ। सुर्खेत लगायत कतिपय जिल्लामा भने दुवै दिन होली मनाउने गरिन्छ। आपसी मेलमिलाप र सद्भावको सन्देश दिने फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ।
नेपालगञ्जका धर्मगुरुहरू होली पर्व मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन अपिल गरेका छन्। हिन्दू धर्म गुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौला मन्सुरी मन्जरी र मौलाना अब्दुल जब्दुहा र शिखर धर्मगुरु राजेन्द्र सिंह सरदानले यस्तो अपिल गर्नुभएको हो। तराई क्षेत्रमा मुख्य गरी आज होली पर्व मनाउने गरिन्छ। यसै गरी आज नै मुस्लिम धर्मावलम्बीहरूको नमाज पढ्ने दिन भएकाले उच्च सतर्कता अपनाउनु पर्ने उनीहरूले जोड दिएका छन्। बाँकी जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सम्पूर्ण शान्ति सुरक्षा व्यवस्था व्यवस्थित गरिएको जनाएको छ। यसैबीच पछिल्लो समय होली खेल्ने नाममा उश्रृङ्खल क्रियाकलापको कारण यो पर्वमा त्रासको पर्वको रूपमा परिणत हुन थालेको छ। होलीको नाममा मदिरा सेवन गरेर छाडा शब्द प्रयोग गर्ने, जबरजस्ती अरूलाई अबिर दल्ने, पेन्ट लगाउने, लोला हान्ने प्रविधिले फागु त्रासको पर्वको रूपमा विकास हुँदै गएको सर्वसाधारणहरूले बताउँदै आएका छन्। सुनौ होलीको चहलपहललाई तयार पारेर समेटेर तयार पारेको यो रेडियो सामग्री। होलीको पहिलो दिन सुर्खेतसहित पहाडी जिल्लाहरूमा यसरी होली खेलेर हर्ष उल्लासको साथ मनाइएको छ। वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एक आपसमा रङ दलेर आपसका वैरभाव बिर्सेर खुसी साटासाट गर्दै मनाइने पर्वको रूपमा होलीलाई लिइने गरिन्छ। सुर्खेतमा बिहानैदेखि टोल टोलमा गीत सङ्गीतसहित महिला पुरुष एकअर्कालाई जिस्काउँदै नाचगानसहित फागु पर्व रमाइलो गरी मनाएका छन्। होली विशेष गरेर केटाकेटीदेखि युवा युवतीहरू रङ्गीचङ्गी भएर एक आपसमा रङ अबिर दलेर हर्ष उल्लासका साथ मनाएका छन्। वसन्त ऋतुको आगमन भएसँगै यति बेला बोट बिरुवाहरूमा पालुवा पलाउने र जताततै हरियाली देखिन थालेको छ भने फुलहरू फुल्न थालिसकेका छन्। युगौँदेखि मनाइँदै आएको हर्ष र उल्लासको पर्व फागुलाई अहिलेका युवा पुस्ताले पर्वको महत्त्व बुझ्न नसक्दा समाजमा फागु पर्व सामाजिक विकृतिको रूपमा देखिन थालेको वीरेन्द्रनगर सुर्खेतका सुरेश थापाले बताउनुभयो।
अब होली भनेको एउटा पवित्र पर्व हो होइन, यसमा चाहिँ दाजुभाइको बिचमा इष्टमित्र बिचमा चाहिँ बसेर खानपिन गर्ने, रमाइलो गर्ने रङको पर्व भन्छ यसलाई। तर यसमा अहिले विगत केही वर्षदेखि एकदमै उच्छृङ्खल प्रवृत्ति बढ्दै गरेको हामीले देखेका छौँ। र यसमा चाहिँ अब बाटो हिँड्ने बटुवाहरूलाई पनि, नचिनेको मान्छेले पनि अब त्यो लुला हाल्ने होइन, नचाहिने अपशब्दहरू प्रयोग गर्ने, गाली गलौज गर्नेसम्मको घटनाहरू घटेको हामीले पाएका छौँ होइन।
पछिल्लो समय प्रविधिको विकाससँगै सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर लगायतबाट पनि होलीको शुभकामना आदान प्रदान गर्ने चलन बढेको छ। रङ्गी बिरङ्गी रङ एकापसमा लगाएर वातावरणलाई नै रङ्गमय बनाई बडो हर्ष उल्लासका साथ मनाइने फागु पर्वलाई युवा पिँढीले गर्ने उश्रृङ्खल क्रियाकलापका कारण यो पर्व तरासको पर्वको रूपमा परिणत भएको वीरेन्द्रनगरमा होली खेलिरहेका केही सर्वसाधारणहरूले बताएका छन्।
एउटा कलरफुल होइन फेस्टिभल, जोय अफ कलर्स, लभ, ह्याप्पिनेस, खुसी बाँडम।
अहिले पछिल्लो चरणमा यो होली मनाउने प्रक्रियालाई अलिकति फरक ढङ्गबाट लैरहेको मैले देखिरहेको छु। कसैको इच्छा विपरीत जबरजस्ती लोला हान्ने, बाटामा यात्रु हिँडिरहेछन् भने छतबाट लोलाहरू हान्ने जुन एउटा प्रक्रिया भइरहेको छ, यसलाई अलिकति परिमार्जन गरेर एउटा सद्भावको होलीलाई सद्भावपूर्ण ढङ्गबाट मनाउनुपर्छ जस्तो लाग्छ मलाई।
होलीको नाममा मदिरा सेवन गरेर छाडा शब्द प्रयोग गर्ने, जबरजस्ती अरूलाई अबिर दल्ने, पेन्ट लगाउने र लोला हान्ने प्रविधिले फागु त्रासको पर्वको रूपमा विकास हुँदै गएको छ। हामीसँग छिमेक सरिफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीलाई आर्गेनिक प्रदेश बनाउने बारेमा मन्त्रालयले सुझाव सङ्कलन थाल्यो, पकेट क्षेत्र बनाएर काम थाल्नुपर्ने सरकारवालाको जोड, सद्भाव र शुभकामना साटासाट गरी फागु पर्व आज तराईमा धुमधामका साथ मनाइँदै होलीको नाममा विकृति बढेको गुनासो लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र सारिएको भन्दै असन्तुष्ट पक्षले नगरपालिकाको कार्यालयमा ताला लगाएको छ। पहिलेदेखि नै नगरपालिकाको केन्द्र दुनैमा कायम गरिए पनि नगर प्रमुख र जनप्रतिनिधिले झुक्क्याएर रातारात केन्द्र जुफालमा सारेको विरोधमा दुनैका चारवटा वडावासी आन्दोलित भएका हुन्। केन्द्र सारिएको विरोधमा जिल्ला प्रशासनमा निवेदन पनि दिएको जिल्ला समन्वय समितिका उपसंयोजक नरबहादुर बुढाले बताउनुभयो। निवेदनमा नगरसभामा नभएको निर्णय कृत्य गरेर नगरपालिकाको केन्द्र सारिएकाले तत्काल जनताको माग सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ। यता नगर प्रमुख गणेश बहादुर साईले भने नगरपालिकाको पहिलो नगरसभाले निर्णय गरेअनुसार नगरपालिकाको केन्द्र सरेको बताउनुभयो। उहाँका अनुसार फागुन 18 गते नगरपालिकाका सबै जनताको भेला गराई आन्दोलन कार्यक्रम सार्वजनिक भएको बताउनु भएको छ। जनतालाई झुक्क्याएर रातारात नगरपालिकाको केन्द्र सारेकाले कुनै पनि हालतमा यो निर्णय मान्य नहुने जनताहरूको भनाइरहेको छ।
चोरी सिकारी नियन्त्रण युवा जागरणको राष्ट्रिय सम्मेलन यही फागुन 19 गते बाँकेको कोहलपुरमा हुने भएको छ। निकुञ्जभित्र हुने चोरी सिकारी नियन्त्रणका लागि गठित अभियानमा संलग्न देशभरका करिब 1500 युवाहरू सम्मेलनमा सहभागी हुनेछन्। चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँट, बर्दिया, पर्सारा, कोसीटपु आरक्षित क्षेत्रका युवाहरू सहभागी हुने सम्मेलन वन्यजन्तु संरक्षणका विषयमा केन्द्रित हुने बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत डिलबहादुर पूर्जा पुनले जानकारी दिनुभयो।
यो खास गरी छलफलको विषयवस्तु भन्नाले यो एउटा हाम्रो जागरण अभियान भनौँ न को बारेमा भनौँ, चोरी सिकार नियन्त्रण जागरण अभियानको बारेमा छलफल हुनसक्छ। र अर्को कुरो, कोहलपुर क्षेत्र अथवा बाँके क्षेत्रलाई चाहिँ पर्यापर्यटक हिसाबले कसरी चाहिँ अगाडि बढाउन प्रमोट गर्न सकिन्छ भन्ने कुराहरू र चाहिँ यी कुराहरूमा चाहिँ सम्पूर्ण सरकारवाला निकायहरूको चाहिँ संलग्नताको बारेमा भनौँ न छलफल हुनसक्छ।
मध्यवर्ती क्षेत्र अन्तर्गत खड्गबारामा हुने सम्मेलनको उद्घाटन पूर्व विभिन्न समुदायका संस्कृति झल्कने वृहत र्याली निकालिनेछ। निकुञ्ज स्थापनाको 7 वर्षमा बाँके राष्ट्रिय निकुञ्जले जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र खड्गाले जानकारी दिनुभयो।
150 किलोमिटरसम्मको वनपथ निर्माण गरी जीप सफारी गर्न सकिन्छ। स्वदेशी तथा विदेशी पर्यटकका लागि गाबरमा सुविधायुक्त गाबर भ्याली सामुदायिक होमस्टे, घरवास खड्गवारमा खड्गवार नमुना होमस्टे व्यवस्थापन भएको छ। बाँके राष्ट्रिय निकुञ्जमा चरा अवलोकन, जीप सफारी, हात्ती सफारी, चुरे पदयात्रा गर्न सकिन्छ। यसबाहेक अगैया क्षेत्रमा ऱ्याफ्टिङ, बोटिङ सञ्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको छ।
युवाको जागरण बाघ चितुवाको संरक्षण भन्ने नाराका साथ सम्मेलन हुन लागेको हो।
वर्षेनी हजारौं युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेको अवस्थामा रोक्न युवा जागरण अभियान सञ्चालन गरिएको छ। युवा जागरण अभियानले सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी संयोजक चिन्तन पौडेलले नेपालमै रोजगारीको सिर्जना गर्न सरकारलाई दबाब दिई युवाहरूलाई विदेश पलायनबाट रोक्न अभियानको मूल उद्देश्य रहेको बताउनु भएको छ। मुलुकका विभिन्न स्थानमा पकेट क्षेत्रको विकास गरी त्यही अनुसारको उद्योगहरू स्थापना गर्न सरकारलाई दबाब दिइने पौडेलले बताउनुभयो। आर्थिक र सामाजिक समृद्धिबाट मुलुकको विकास हुने भएकाले त्यसका लागि युवाहरूले सरकारलाई खबरदारी गरिरहने उहाँको भनाइ छ। सामाजिक विकासका साथै राजनीतिक सुदृढीकरणलाई पनि अभियानले आफ्नो एजेन्डा बनाएको बताउनुभयो। अहिलेको नेपाली राजनीतिमा ठेकेदार व्यापारी हाबी भएको भन्दै सर्वसाधारणहरूको पहुँच नपुगेका कारण राजनीतिक शुद्धिकरण मार्फत राजनीतिलाई शुद्ध पार्ने अभियानको उद्देश्यले पनि यो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो। राजनीतिक विकास र सामाजिक मुद्दा युवा जागरण अभियानले उठाउने भन्दै तनहुँबाट सुरु भएको अभियान बाँके, सुर्खेत, दैलेख हुँदै मुलुकभर सञ्चालन गरिने संयोजक पौडेलले बताउनुभयो। प्रेस युनियन सुर्खेतका अध्यक्ष नरेश सिंह थापाले युवाहरूको पक्षमा आवाज उठाउन थालिएको युवा जागरण अभियानको सफलताको लागि कामना गर्नुभयो। कार्यक्रममा नेपाली कङ्ग्रेस सुर्खेतका सभापति कमललाल जिग्मी, क्षेत्रीय सभापति नारायण कोइराला, शिक्षक संघ कर्णाली प्रदेशका अध्यक्ष इलम बहादुर साई लगायतको सहभागिता रहेको थियो।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा दुईजना महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ। पुनर्वास नगरपालिका 11 भीम बस्तीको सिद्धबाबा मन्दिरमा बस्दै आएका 60 वर्षीय धर्मा मल्ल र 65 वर्षीय पानमती धामीको हत्याको आरोपमा प्रहरीले 67 वर्षीय श्यामलाल राणालाई पक्राउ गरेको हो। मल्लको गत साउन 29 गते र धामीको यही फागुन 10 गते हत्या भएको थियो। हत्याका दुवै घटनामा राणाको संलग्नता देखिएकाले पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपनिरीक्षक दिल्ली राज विष्टले बताउनुभयो।
नेपालका सडक एसियाकै खराबमा रहेको प्रतिवेदन सार्वजनिक भएको छ। वर्ल्ड इकोनोमिक फोरमले एसियाली देशहरूको सडकको अवस्थाबारे सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको छ, जसमा नेपाल सबैभन्दा पुछारमा रहेको छ। आर्थिक स्रोतको कमी, पहाडी भूबनोटका कारण नेपालका सडक खराब देखिएको प्रतिवेदनमा उल्लेख रहेको छ। सबैभन्दा उत्कृष्ट सडक रहेको देशको सूचीमा सिङ्गापुर पहिलो बनेको छ। यसैगरी जापान दोस्रो, ताइवान तेस्रो, दक्षिण कोरिया चौथो र मलेसिया 5 स्थानमा रहेका छन्। यसैगरी राम्रो सडक भएका देशहरूको सूचीमा चीन, ब्रुनाइन, श्रीलङ्का, भारत, थाइल्यान्ड र पाकिस्तान पनि रहेका छन्। सबैभन्दा खराब देशको सूचीमा नेपाल रहेको छ। बङ्गलादेश, मङ्गोलियन, फिलिपिन्स, कोलम्बिया, लाओस, भियतनाम र भुटानका सडक पनि सबैभन्दा खराबको सूचीमा रहेको जनाइएको छ।
निर्वाचन आयोगले यही फागुन 29 गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आयोगले संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो। नेपालको संविधान बमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन गर्न आयोगले पाटन उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिसकेको छ। मतदाता नामावली प्रकाशन 21 गते, उम्मेद्वारको मनोनयन पत्र 23 गते, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन 24 गते र 29 गते बिहान 10 बजेदेखि अपराह 3 बजेसम्म मतदान हुनेछ। राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायत अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। नेकपा एमाले माओवादी र सङ्घीय समाजवादी फोरमबीच मन्त्रालय भागभन्डा नमिल्दा वार्ता बिना निष्कर्ष टुङ्गिएको छ। बालौटारमा भएको वार्तामा फोरमले 3 मन्त्रालय माग गरेकोमा एमाले माओवादीले 2 मन्त्रालय मात्र दिने बताएपछि सहमति जुट्न नसकेको हो। सुरुमा 1 मन्त्री र 1 राज्यमन्त्री दिन तयार भएको वाम गठबन्धन लचिदलो हुँदै 2 मन्त्रालय दिन तयार भएको थियो। पटक पटक वार्ता भए पनि मन्त्रालय भागभन्डामा वाम गठबन्धन र फोरमबीच कुरा मिल्न नसकेको नेताहरूले बताएका छन्। संविधान संशोधनमा 3 दलबीच लगभग सहमति जुटेको छ भने एमाले र माओवादी केन्द्रले आपसी सहमतिमा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्र कुमार लाल कर्ण घुस लिँदै रङ्गेहात पक्राउ पर्नु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सरकारी निवास लहानको ग्रामीण चोकबाट उहाँलाई पक्राउ गरेको हो। मानव अधिकार तथा वातावरण विकास केन्द्र लहानका 1 कर्मचारीबाट लिएको 2 लाख रुपियाँ घुससहित प्रमुख कर्ण पक्राउ परेको अख्तियार कार्यालय इटहरीका एसपी किशन सिंह थापाले बताउनु भएको छ। केन्द्रको कार्यक्रमलाई घरेलु ले 60 लाख बजेट छुट्याइएकोमा कर्णले कुल बजेटको 10% कमिसन मागेपछि अख्तियारलाई खबर भएको थापाले बताउनु भएको छ। कर्णले आफूले कुनै रकम नमागेको र आफूलाई फसाइएको प्रतिक्रिया दिनुभएको छ।
भेरी खबरमा लागौँ। एउटा विदेशको खबरतर्फ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी 6 वर्षभित्र मुलुकको गरिबी आधा घटाउने बताउनु भएको छ। राजधानी मस्कोमा वार्षिक सम्बोधनका क्रममा उहाँले देशमा रोजगारी बढाउन र जनताको औसत आयु बढाउन खोजेको उल्लेख गर्नुभयो। रुसमा सन् 2000 यसलाई फेरि सुन्नुहोला। रुसमा सन् 2000 गरिबीको रेखामुनि रहेको जनताको संख्या 4 करोड 20 थियो भने अहिले घटेर 2 करोड भएको छ। राष्ट्रपति निर्वाचन अघिको पुटिनको यो अन्तिम वार्षिक सम्बोधन हो। रुसले अहिले शक्तिशाली आर्थिक र रक्षा शक्ति रहे पनि जनतालाई गुणात्मक जीवन र सेवा आवश्यकता रहेको उहाँको भनाइ रहेको छ। मार्च 18 हुने निर्वाचनमा 7 प्रतिस्पर्धी भए पनि उहाँलाई कुनै पनि उम्मेद्वारले कडा टक्कर दिन नसक्ने अवस्था रहेको समाचार एजेन्सीहरूले बताएका छन्।
भेरी खबरमा अब लागौं खेल खबर। विश्वकप छनौट खेल्ने जिम्बाब्वे पुगेका नेपाल र हङकङ बीचको अभ्यास खेल रद्द भएको छ। हिजो दिउँसो 1 बजेदेखि सुरु हुने भनिएको खेल मैदान हिलो भएका कारण 2 पटकसम्म सारे पनि खेल हुन नसकेपछि रद्द भएको हो। विश्वकपको छनौट खेल्न जिम्बाब्वेले पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा नेपालले युएलाई 5 विकेटले पराजित गरेको थियो। नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल आउँदो 20 गते घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ। 10 सहभागी विश्वकप छनौट प्रतियोगितामा नेपाल समूह बीमा रहेको छ। यो समूहमा नेपालसँगै आयोजक जिम्बाब्वे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङ रहेका छन्। अर्को समूहमा वेस्ट इन्डिज, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, युएई र आयरल्यान्ड छन्। हरेक समूहका उत्कृष्ट 3 टोली सुपर 6 पुग्नेछन्। फाइनलमा पुग्न सफल 2 टोली अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपले आयोजना हुने 1 दिवसीय विश्वकप क्रिकेटमा सहभागी हुन पाउनेछन्। यसै गरी शीर्ष 3 स्थानमा पर्न सफल एसोसिएटेड राष्ट्रले आगामी 4 वर्षका लागि 1 दिवसीय क्रिकेट राष्ट्रको मान्यता पाउनेछन्।
र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले आर्सेनललाई 3-0 हराएको छ। गएको आइतबार काराबोमा भएको फाइनलमा 3-0 म्यान्चेस्टर सिटीसँग हारेको आर्सेनल फेरि त्यही नतिजामा पराजित भएको हो। नतिजासँगै सिटीसँग बदला लिने मौका आर्सेनलले तत्कालका लागि गुमाएको छ। आज बिहान भएको खेलमा बुणालले सिल्भाको गोलमा 15 मिनटमा सिटीलाई अग्रता दिएको थियो। 28 मिनटमा डेभिड सिल्भा र 33 मिनटमा लेरोई सानीले गोल गर्दै 3-0 अग्रता दिलाउनु भयो। खेलमा त्यसपछि कुनै टिमले गोल गर्न नसक्दा यही नतिजामा खेल सकिएको हो। नतिजापछि सिटीले 2 स्थानको म्यान्चेस्टर युनाइटेडभन्दा 16 अङ्कको अग्रता बनाएको छ भने सिटीको 28 खेलबाट 75 अङ्क भएको छ। आर्सेनल भने 28 खेलबाट 45 अङ्कसहित अङ्क तालिकाको 6 स्थानमा पुगेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णालीलाई आर्गानिक प्रदेश बनाउने बारे मन्त्रालयले सुझाव सङ्कलन थाल्यो। पकेट क्षेत्र बनाएर काम थाल्नुपर्नेमा सरकारवालाहरूको जोड।
सद्भाव र शुभकामना साटासाट गरी फागु पर्व आज तराईमा धुमधामका साथ मनाइँदै होलीको नाममा विकृति बढेको गुनासो।
चोरी सिकारी नियन्त्रण युवा जागरणको राष्ट्रिय सम्मेलन यही 19 गते कोहलपुरमा हुने। 2 महिलाको हत्यामा संलग्न रहेको आरोपमा कञ्चनपुरमा 1 पक्राउ।
र मैदान हिलो भएपछि नेपाल र हङकङ बीचको खेल रद्द। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट विश्वबन्धु रोकाएर मधुबन बिसी बिदा हुन्छौँ। नमस्ते।